नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2082 साल साउन महिनाको 18 गते आइतबार, श्रावण शुक्ल पक्ष नवमी तिथि, तदनुसार अगस्त 3 तारीक सन् 2025, नेपाल सम्बत 1145। लामो खडेरीपछि मधेसमा वर्षा भएको छ। गोर्खापत्रले यसै प्रसंगलाई अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। लामो खडेरीपछि मधेसमा वर्षा भएको छ। खडेरीका कारण धान रोपाई प्रभावित बनेको मधेस प्रदेशमा शुक्रबार र शनिबार भएको वर्षाले किसानलाई राहत दिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेशका अधिकांश जिल्लामा हल्कादेखि अधिक वर्षा भएको छ। वर्षासँगै खेतमा पानी जम्न थालेपछि किसान रोपाईमा जुट्न थालेका छन्। धनुषाको तुलसी मापन केन्द्रमा 63.8 मिलिमिटर र हर्दीनाथमा 51 मिलिमिटर वर्षा मापन गरिएको छ। रौतहटको गौरमा 44.6 मिलिमिटर र बाराको अम्लेखगंजमा 46.4 मिलिमिटर वर्षा भएको छ। मौसम विज्ञानमा 40 मिलिमिटर भन्दा बढ़ी वर्षालाई भारी वर्षा भनिन्छ भने 10 50 मिलिमिटरसम्मलाई मध्यम वर्षा भनिन्छ। यसै गरी सर्लाहीको मलंगवामा 37.6 मिलिमिटर र महोत्तरीको गौशाला केन्द्रमा 32.4 मिलिमिटर वर्षा मापन गरिएको छ। सिराहा र सप्तरीमा भने कम वर्षा भएको महाशाखाले जनाएको छ। मधेसमा साउन 15 सम्म पनि वर्षा नभएकाले धान रोपाई प्रभावित बनेको थियो। सोही कारण मधेस सरकारले मधेस प्रदेशलाई सुक्खाग्रस्त र संघीय सरकारले 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर उमेश दाहालले प्रदेशका सबै जिल्लामा वर्षा भएको जानकारी दिनुभयो। वहाँले सिराहा र सप्तरीमा कम वर्षा भएको बताउनुहुँदै वर्षासँगै किसान धान रोपाईमा जुटेको बताउनुभयो। सचिव दाहालका अनुसार वर्षा हुन छोडेपछि जेनथेन रोपाई गरिएका रोपो पनि सुक्न थालेका थिए, धानका बिउ पनि सुक्न थालेका थिए। लामो खडेरीपछि मधेसमा वर्षा, गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। मधेस संकटको कारक पानी मात्रै होइन प्रणाली शीर्षकमा अन्नपूर्णले मुख्य खबर छापेको छ। मधेस प्रदेशमा देखिएको जल संकट सतहमा पानीको कमीसँग जोडिए पनि यसको मूल जरा गहिरो छ। खराब नीति, कमजोर संस्थागत समन्वय र दीर्घकालीन पूर्वाधारको अभाव साउन 6 गते संघीय सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यो समाधान होइन। मधेस प्रदेशमा देखिएको जल संकट सतहमा पानीको कमीसँग जोडिए पनि यसको मूल जरा गहिरो छ। बरू यसै प्रयोजनमा बनाइएको सरकारी कार्यदलको प्रतिवेदनले देखाएको छ। प्रदेशका 169 डिप ट्यूबवेल मध्ये आधा भन्दा बढ़ी संचालन विहीन छन्। कतै पम्प छैन, कतै ट्रान्सफर्मर चोरी भएका छन्, कतै मर्मत हुन सकेको छैन। प्रतिवेदन भन्छ न्यून भोल्टेज, डिप ट्यूबवेलको अभाव र नहर सुकेका कारण सिंचाई प्रणाली चरम संकटमा पुगेको छ। वर्षेनी 13 लाख मेट्रिक टन धान उत्पादन गर्ने प्रदेशमा यो वर्ष करिब आधा क्षेत्रमै रोपाई हुन सकेको छैन। जल स्रोतमा समृद्ध देशमा जल व्यवस्थापनको महाकमजोरी मधेसमा देखिएको संकटको मुख्य कारण बनेको छ। नीति निर्माण र बजेट प्राथमिकतामा सुधार नगरे यो संकट वार्षिक नियति बन्ने अवस्था रहेको छ। मधेस संकटको कारक पानी मात्रै होइन प्रणाली शीर्षकमा अन्नपूर्णले मुख्य समाचार छापेको छ। सुक्खा पहिरोले यात्रुलाई शास्ति शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। गण्डकी प्रदेशको निकै महत्वपूर्ण मानिएको बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गत मुस्ताङको थासाङ गाउँपालिका 4 घोप्टे भीरमा माथिबाट सुक्खा पहिरो खसेर सड़क अवरूद्ध हुने गरेको छ। हिजो बिहान खसेको पहिरो हटाएर एकतर्फी आवागमन खुलाइएको भए पनि पहिरो खस्न भने रोकिएको छैन। यस अगाडि सोही स्थानमा चार पटकसम्म सड़क अवरूद्ध भएको थियो। उपल्लो मुस्ताङ जोड्ने कागबेनी कोरोला सड़क मार्ग काग खोला ताङवे खोला र मुस्ताङ गेटमा बाढ़ी पहिरोले दैनिक जसो शास्ति हुने गरेको छ। सामान्य वर्षामा पनि खोला उर्लिएर सड़क अवरूद्ध हुन थालेपछि उपल्लो क्षेत्रमा जाने यात्रुले शास्ति खेप्नु परेको छ। बारागुङ मुक्ति क्षेत्र तीन छुसाङ हुँदै उपल्लो मुस्ताङको लोघेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँपालिकाका बासिन्दाले यो मनसूनको समयमा पाँच पटक सड़क अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट जोखिम मोलेर यात्रा गर्न बाध्य भए। पछिल्ला वर्षमा मुस्ताङमा समेत नियमित वर्षा हुन थालेपछि तल्लो र उपल्लो मुस्ताङमा यात्रा गर्ने स्थानीय पर्यटक र कर्मचारीलाई सुक्खा पहिरोका कारण आउजाउमा कठिनाई भएको छ। सुक्खा पहिरोले यात्रुलाई शास्ति, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। बाढ़ीले क्षतिग्रस्त रसुवागढ़ी जलविद्युतको अध्ययन शुरू शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर छापेको छ। बाढ़ीले क्षति गरेपछि उत्पादन बन्द भएको 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत आयोजनाको अध्ययनको काम अघि बढ़ेको छ। गत असार 24 गते भुटे कोशी नदीमा आएको बाढ़ीले क्षति गरेको आयोजनाको अध्ययनको काम अघि बढ़ेको हो। चिलिमे इन्जिनियरिङ एण्ड सर्भिस कम्पनी चेसोले पावर हाउस र एनईए इन्जिनियरिङ कम्पनीले हेडवर्क्सको अध्ययन गर्नेछ। आयोजना प्रमुख तथा निमित्त प्रमुख कार्यकारी अधिकृत सत्यराज ज्याखोका अनुसार दुवै कम्पनीले आयोजनामा भएको क्षति, पूर्ण संरचना निर्माण र उत्पादन लगायतका बारेमा अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछन्। बाढ़ीले क्षतिग्रस्त र सुवागढ़ी जलविद्युतको अध्ययन शुरू अन्नपूर्णको अग्र पृष्ठको समाचार हो यो। हिमाली भेगमा गहुँ काट्ने सिजन शुरू शीर्षकमा अन्नपूर्णले भित्री पृष्ठमा समाचार प्रकाशित गरेको छ। गोर्खाको हिमाली भेगको प्रमुख बाली गहुँ भित्र्याउने सिजन शुरू भएको छ। स्थानीय धावा छिरिङ लामाका अनुसार गाउँले पुज्दै आएका गुम्बाको गहुँ भित्र्याएर सिजनको शुरूआत गरिएको हो। बुधबार पहिलो दिन लामा गाउँ स्थित चुम गुम्बाको जग्गाको गहुँ भित्राइएको हो। दुई दिन अघि गाउँलेहरूको सभा बस्यो। त्यहाँ लाप्राङ लामाले दिन जुराउनुभयो। उहाँले भन्नुभयो त्यही अनुसार सबै गाउँलेहरू मिलेर बुधबार चुम गुम्बाको गहुँ भित्राइयो। अब बिहिबारदेखि किसानहरूको गहुँ काटिन्छ। गाउँलेहरू मिलेर आलो पालो गरी सबैको गहुँ भित्र्याउने प्रचलन रहेको उहाँले बताउनुभयो। हिमाली भेगमा गहुँ काट्ने सिजन शुरू अन्नपूर्णको भित्री पृष्ठको समाचार हो यो। जुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात शीर्षकमा कारोबारले खबर बनाएको छ। कर्णाली प्रदेशको जुम्लाबाट गत आर्थिक वर्ष 2081-82 69 करोड़ रूपियाँ बढ़ीको 23,000 टन कृषि उपज निर्यात भएको छ। निर्यात हुने कृषि उपज मध्ये सबैभन्दा बढ़ी स्याउ रहेको हो। स्याउपछि मार्सी चामल, ओखर, सिमी, कोदो लगायतका रैथाने कृषि उपज रहेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख राम भक्त अधिकारीले बताउनुभयो। उहाँ भन्नुहुन्छ सड़कको विकासपछि घर घरमा सेतो चामल पुगेको छ। युवाहरू काला पहाड़ र खाड़ी हानिएका छन् जसले गर्दा खेतीयोग्य जमीन बाँझिँदै गएको छ। तर पनि हरेक वर्ष कृषि वस्तु निर्यातबाट करोड़ौंको बजेट जुम्लामा भित्रिएको छ। सरकारले कृषि केन्द्रित नीति बनाएमा आयात प्रतिस्थापन हुने सम्भावना रहेको उहाँले बताउनुभयो। जुम्लाबाट 69 करोड़को कृषि उपज निर्यात कारोबारको भित्री पृष्ठको खबर हो। कारोबारले नै सिराहा छोटी भन्सारको राजस्वमा वृद्धि शीर्षकमा अर्को समाचार छापेको छ। सिराहा जिल्लाको माडर मुख्य भन्सार अन्तर्गत पर्ने बरियारपट्टी छोटी भन्सारले पछिल्लो तीन आर्थिक वर्षमा राजस्व संकलनमा उल्लेखनीय प्रगति गरेको छ। आर्थिक वर्ष 2079-80 जम्मा 19,66,000 मात्रै राजस्व संकलन गरेको यस भन्सार कार्यालयले आर्थिक वर्ष 2080-81 46,50,000 संकलन गर्न सफल भएको थियो। गत आर्थिक वर्ष 2081-82 70,06,000 राजस्व संकलन गर्दै उल्लेखनीय वृद्धि देखाएको छ। सिराहा छोटी भन्सारको राजस्वमा वृद्धि कारोबारको भित्री पृष्ठमा समाचार छ। विशेष समितिको निचोड कुलिङ अफ पीरियडमा गम्भीर त्रुटि शीर्षकमा गोर्खापत्रको अग्र पृष्ठमा खबर प्रकाशित छ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समितिले सैद्धान्तिक सहमति अनुसार प्रतिवेदन लेखन नहुनु गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको छ। छानबिन समितिले पाएको चार कार्यादेश मध्ये दुई विषयमा प्रतिवेदन लेखन सकिएको छ। हिजो समिति अन्य विषयमा प्रवेश गरे पनि निष्कर्षमा पुगिसकेको छैन। मानवीय त्रुटिका कारण प्रतिवेदनमा कुलिङ अफ पीरियड बारे तदाम्यता नमिलेको जिकिर भइरहँदा छानबिन समितिले जिकिर अस्वीकार गरेको हो। कुलिङको व्यवस्था निष्प्रभावी हुनुमा नियतवश र चलाखीपूर्ण काम भएको समितिको बुझाइ छ, तर प्रतिवेदनको भाषामा भने गम्भीर त्रुटि शब्द प्रयोग भएको छ। समिति सदस्यहरूका अनुसार कार्यादेशको पहिलो र चौथो बुदामा प्रतिवेदन लेखन सम्पन्न भई दोस्रो बुदामा प्रवेश भएको छ। विशेष समितिको निचोड कुलिङ अफ पीरियडमा गम्भीर त्रुटि गोर्खापत्रले अग्र पृष्ठमा समाचार बनाएको छ। वैदेशिक रोजगारी एक वर्षमा 1500 ज्यान गयो, गोर्खापत्रले अर्थ पृष्ठमा समाचार छापेको छ। वैदेशिक रोजगारीमा कतार जानुभएका नुवाकोटका 34-वर्षीय निश्चल तामाङ सुतेकै अवस्थामा मृत भेटिनुभयो। दिनभर काम गरेर राति खाना खाएर सन्चै सुतेका निश्चल त्यसपछि नबिउझिएको उहाँका साथीले परिवारलाई जानकारी गराउनुभयो। घटना अघिल्लो वर्ष भदौको हो। मृतक निश्चलसँगै बसेका साथी विकास तामाङ र किशोर थापाले दिनभरि कामको पेलान, मानसिक चिन्ता र खानपिन राम्रो नभएकै कारण निश्चलको मृत्यु भएको बताउनुभयो। निश्चलको काम चर्को गर्मीमा कड़ा परिश्रम गर्नु पर्थ्यो। उहाँका परिवारका अनुसार शुरूको 3 महिना काम गरेको तलब समेत नपाएका निश्चलले लामो संघर्षपछि बल्ल तलब पाउन थाल्नु भएको थियो। वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पुगेर ज्यान गुमाउनेको संख्या ठूलो छ। वैदेशिक रोजगार बोर्डका अनुसार आर्थिक वर्ष 2081-82 वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका 1,517 जनाको मृत्यु भएको छ। बोर्डको आँकडामा देखिने संख्या श्रम स्वीकृति लिएर गई ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिएका आधारमा तयार पारिएको हो। श्रम स्वीकृति नलिएका वा करार अवधि सकिएको अवस्थामा विदेशमा ज्यान गुमाउनेको संख्या समेत जोड्दा अझ भयावह अवस्था छ। वैदेशिक रोजगारी एक वर्षमा 1500 ज्यान गयो, गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। जिरीबाट वार्षिक 10 करोड़को आलु काठमाण्डौ निकासी शीर्षकमा कारोबारले खबर बनाएको छ। 2000 मिटर भन्दा बढ़ी उचाइको ठाउँ हो जिरी। जिरी पर्यटकका लागि जति सुनिएको नाम हो, कृषि उत्पादनका लागि पनि उत्तिकै महत्वपूर्ण ठाउँ हो। वर्षातको 4 महिनाको सिजनमा मात्रै जिरीबाट 10 करोड़ भन्दा बढ़ीको आलु काठमाण्डौ पुग्ने गर्छ। नगरपालिकाको बुलडाँडा, सिक्री, त्रिशुले, माली, श्यामा, यलुङ, सिउरानी, पोखरे, ढुङ्गे, भण्डारे, खावा र ठूलो पात लगायतका क्षेत्रमा व्यावसायिक रूपमा आलु खेती हुँदै आएको छ। आज भोलि किसानलाई आलु खन्न भ्याई नभ्याई छ भने व्यापारी र गाड़ी व्यवसायीलाई पनि उत्तिकै चटारो छ। एक घरले वर्षमा न्यूनतम 2,00,000-5,00,000 रूपियाँसम्मको आलु बिक्री गर्ने गर्छन्। जिरी नगरपालिका 6 लिंकन बजारका आलु संकलक तथा विक्रेता याम बहादुर जिरेले भन्नुभयो, उहाँका अनुसार साना सवारी साधन गाउँसम्म पुग्न थालेपछि किसानले उत्पादन सजिलै बजार पुर्याउन थालेका छन्। जिरीबाट वार्षिक 10 करोड़को आलु काठमाडौँ निकासी कारोबारको भित्री पृष्ठको समाचार हो यो। कारोबारले नै चितवनको केरामा देखियो सिगाटोगा रोग शीर्षकमा खबर बनाएको छ। चितवनमा व्यावसायिक रूपमा लगाइएको केरा खेतीमा सिगाटोगा रोग देखा परेको छ। चितवनको केरा खेतीमा देखिएको यस रोगका कारण त्यहाँका किसान चिन्तित भएका छन्। चितवनको केरामा देखियो सिगाटोगा रोग कारोबारको भित्री पृष्ठको खबर हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *1415*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भारतमा उत्पादन घट्दा नेपाली चिया निर्यात बढ़्यो शीर्षकमा गोर्खापत्रले अर्थपृष्ठमा खबर छापेको छ। मुलुकबाट गत वर्ष 4.5 अर्ब रूपियाँ बराबरको चिया निर्यात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 4.5859 करोड़ रूपियाँ बराबरको 1,55,98,000 केजी चिया निर्यात भएको छ। अघिल्लो आर्थिक वर्ष 2080-81 3.62 अर्ब रूपियाँ बराबरको 1,39,16,000 केजी निर्यात भएको जनाइएको छ। भारतमा उत्पादन घट्दा नेपाली चिया निर्यात बढ़्यो गोर्खापत्रले अर्थपृष्ठमा समाचार छापेको छ। 7 महिनामा 6.5 लाख पर्यटक भित्रिए शीर्षक दिँदै नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। सन् 2025 जनवरीदेखि जुलाईसम्मका 7 महिनामा नेपालमा कुल 6,47,882 जना विदेशी पर्यटक आएका छन्। यो कोरोना महामारी पछिको उच्चतम आगमन हो। सन् 2025 जुलाई महिनामा नेपालले कुल 70,193 जना अन्तर्राष्ट्रिय पर्यटकलाई स्वागत गरेको छ। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा 8.7% बढ़ी हो। 7 महिनामा 6.5 लाख पर्यटक भित्रिए नयाँ पत्रिकाको अर्थपृष्ठको समाचार हो यो। गोर्खापत्रले बढ़दै सम्बन्ध विच्छेद शीर्षकमा खबर छापेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका 6 लैन चौरका 28 वर्षीय सुरेन्द्र बहादुर शाही विक्रम सम्बत 2079 असोजमा मलेसिया जानुभयो। 4 वर्षको छोरा 6 वर्ष र 8 वर्षकी दुई छोरी र श्रीमतीलाई छाडेर मलेसिया जानुभएका शाहीकी श्रीमती डल्ली शाहीले 1 वर्ष नपुग्दै छोरा छोरी छोडेर गाउँकै अर्को पुरूषसँग विवाह गर्नुभयो। सामाजिक सञ्जाल फेसबुक मार्फत कुराकानी हुने महाबु गाउँपालिका 5 काशी काँतकी गंगा वनसँग दोस्रो विवाह गर्ने सहमतिमा मलेसियाबाट शाहीले झण्डै 4 लाख रूपियाँ पठाउनुभयो। अविवाहित छु भने कि गंगालाई विवाह गर्ने सहमतिमै पटक पटक गरी सुरेन्द्रले रकम पठाउने गरेको भए पनि असार 32 गते नेपाल फर्किएपछि विवाहबारे कुरा गर्दा ती महिलाले यति बेला भर्खरै बजै बितेकाले भेट्न नसक्ने भनेपछि पहिला कुरा लुकाए पनि आफू विवाहित भएको र 6 वर्षको छोरा रहेको जानकारी पाएपछि शाहीले आफू ठकिएको बल्ल थाहा पाउनुभयो। नेपाल फर्केर पढ्न बसेका भाइ बहिनी र आफ्ना छोराछोरीसँग 10 दिन सुर्खेतमा बिताएर साउन 10 गते मूलघर दैलेखको लैनचौर नपुग्दै बाटोमै शाहीको हत्या भयो। बढ़दै सम्बन्ध विच्छेद शीर्षकमा गोर्खापत्रले भित्री पृष्ठमा खबर छापेको छ। अझै भएनन् कर्णालीका तुइन विस्थापन शीर्षकमा नागरिकले समाचार छापेको छ। र इजरायली हमलामा गाँजामा कम्तीमा 20 को मृत्यु खाद्यान्न संकट चरम अवस्थामा शीर्षकमा कान्तिपुरले खबर बनाएको छ। इजरायली सेनाले शनिबार गरेको हवाई हमला र गोलीबारीमा गाजामा कम्तीमा 20 जना मारिएको गाजाका स्वास्थ्य अधिकारीले जनाएका छन्, जसमा 8 जना खाद्यान्नको खोजीमा आएकाहरू पनि परेको बताइएको छ। उक्त हमलामा घाइते भएका 36 जनालाई सहायता वितरण केन्द्रबाट मध्य गाजाको अस्पतालमा पुर्याइएको गाजा स्वास्थ्य मन्त्रालयले जनाएको छ। मध्य र दक्षिणी गाजामा शनिबार भएको 2 छुट्टा छुट्टै हमलामा 10 जना मारिएको गाजा स्थित स्वास्थ्य कर्मीलाई उद्धृत गर्दै एपीले जनाएको छ। इजरायली हमलामा गाजामा कम्तीमा 20 को मृत्यु, खाद्यान्न संकट चरम अवस्थामा, कान्तिपुरले खबर बनाएको छ। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारको निर्धारित समय सकिने लाग्यो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।